थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश न्यौपानेसँगै कोमल विश्वकर्माको नमस्कार।
थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
सुरुमा मुख्य समाचारका शीर्षकहरू।
मन्त्री परिषद हेरफेरका लागि सत्तारूढ दलका अध्यक्ष दुवैबीच छलफल, बेलुकी मन्त्री परिषद बैठक बस्दै
चीनले नेपाली भूमि मिचेको भन्ने विषयमा सरकारको भनाइप्रति काङ्ग्रेसको ध्यान आकर्षण, स्थलगत अध्ययनको निष्कर्ष अघि नै परराष्ट्र मन्त्रीले हतारमा बोलेको टिप्पणी,
लगातारको वर्षाले कुलेखानी जलाशयमा पानीको सतह बढ्यो, नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए,
देश छाडेर भाग्न खोज्ने दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्ड, क्रूर कार्य भन्दै चर्को निन्दा,
र युएफए सुपर कपको उपाधिका लागि बायर्न म्युनिख र सेभिल्ला भिड्दै।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। मन्त्री परिषद पुनर्गठनको चर्चासँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष द्वै छलफलमा जुटेका छन्। प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज बालुवाटारमा महत्वपूर्ण भेटवार्ता भएको छ। दुई नेता बीचको भेटवार्ता मन्त्री परिषद पुनर्गठनमै केन्द्रित रहेको र हालका केही पुराना मन्त्रीहरूलाई विदा गरेर नयाँ मन्त्रीलाई अवसर दिने बारे कुराकानी भएको बताइएको छ। यसअघि पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा मन्त्री परिषद गठनबारे छलफल भएको थियो। आज बेलुकी मन्त्री परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री ओलीले बालुवाटारमा बस्ने गरी बेलुकी 5 बजे मन्त्री परिषदको बैठक आह्वान गर्नुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले चीनले नेपाली भूमिमा भवन बनाएको भन्ने विषयमा सरकारको प्रस्तुक्तिप्रति आपत्ति जनाएको छ। नेपाल चीन सीमामा पर्ने हुम्लाको नामखा गाउँपालिका क्षेत्रमा चीनले नेपालको भूभागमा भवन निर्माण गरेको भन्ने विषयमा सरकारले हतारमा बोलेको कंग्रेसको टिप्पणी छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले हिजो सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ। सीमा मिचिएको हो या होइन भन्ने विषयमा स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत होइन कंग्रेसको विज्ञप्तिमा भनिएको छ। अध्ययन टोलीले 11 नम्बर पिल्लर हिजो मात्रै भेटेको र चीनले निर्माण गरेको भवनहरू 12 नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि मात्रै थाहा हुने स्थितिलाई सरकारले हेक्का नराखेको कंग्रेसले आरोप लगाएको छ। कंग्रेसले आज साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत समाधानमा पुग्न सरकारलाई सचेत गराएको छ। नेपाली भूभाग मिचिएको भन्ने समाचार सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्लाधिकारी, नेपाल प्रहरी र नेपाली सेनाको समेत टोली स्थलगत अध्ययनमा रहेको बताइएको छ। सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनैतिक दल र संचार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने कंग्रेसको बुझाइ छ।
तीन दिनदेखिको लगातार भइरहेको वर्षाका कारण कुलेखाने जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढेको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा पर्ने आयोजनाको जलाशयमा 24 घण्टाको अवधिमा झण्डै 2 मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो। बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट 1521.21 मिटर पुगेको छ। अघिल्लो दिन सोही समयमा पानीको सतह 1519.48 मिटर थियो। कुलेखानी जलाशयमा समुद्री सतहबाट 1530 मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ। वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत गृहमा विद्युत उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ।
नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै 36 वटै ढोका खोलिएको छ। अहिले गण्डक पूर्वी नहर र पश्चिमी नहर पूर्ण रूपमा बन्द गरिएको लाइजन अफिसर तारा सिंह थापाले जानकारी दिनुभयो। बिहान 11 बजे गण्डक ब्यारेजमा पानीको बहाव 3,32,000 क्युसेक मापन गरिएको जल मापन केन्द्र वाल्मीकि नगरले जनाएको छ। गण्डक ब्यारेजमा पानीको बहाव 3 लाख क्युसेक प्रति सेकेन्ड पुग्नलाई खतराको सूचक मानिन्छ। नारायणीले खतराको तह पार गरेसँगै नदी तटीय क्षेत्रका बस्तीका नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच अविरल वर्षाका कारण गोठ भत्किएर बेपत्ता भएका बागलुङको काठेखोला गाउँपालिका दुई भीमा पोखराका पुरुषको शव फेला परेको छ। हिजो गोठ माथिबाट आएको पहिरोले भीमा पोखराको बासबोटका 54 वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो। आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले पहिरो पन्छाएर खोजी गर्दा उनको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताउनुभयो।
नारायणगढ मुगलिन सडक खण्ड सञ्चालनमा आएको छ। इच्छा कामना गाउँपालिका 6-4 किलोमा गैराती खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको हो। आज दिउँसो 12 बजेदेखि अवरुद्ध सडक खुलेको हो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार दुईतर्फी सवारी साधन सञ्चालनमा आएका छन्। सोही सडक खण्डको 5 किलोमा भन्ने सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ।
झापामा थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। झापा गाउँपालिका 6 स्थित सानो चम्प्रमारी निवासी 78 वर्षीय वृद्धाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिनुभयो। दमको दीर्घ रोगबाट ग्रसित यी वृद्धामा ज्वरो आएको थियो। मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। कोरोना संक्रमित वृद्धाको मृत्यु भएसँगै गाउँपालिकाको 6 नम्बर वडा सिल गरिएको वडाध्यक्ष बहादुर बानियाले बताउनुभयो। यसैबीच चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा 140 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये 126 जना चितवनका छन्। यसैगरी नवलपुरका 9, तनहुँ, लमजुङ, स्याङ्जा 12 र मकवानपुरका 1-1 जनामा पनि संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले 7-सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। आज बसेको त्रय अध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर 15 दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी मस्यौदा समिति गठन गरेको हो। पार्टीका नेता निरञ्जन थापाको संयोजकत्वमा समिति गठन भएको नेता भास्कर भद्राले जानकारी दिनुभयो। उहाँका अनुसार मस्यौदा समितिमा भरतजङ उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य हुनुहुन्छ।
थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। जनकपुरको कुर्था जयनगर रेल सञ्चालनका लागि नेपाल रेलवे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको भन्ने हल्ला मात्रै भएको कम्पनीले जनाएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले कर्मचारी भर्ना प्रक्रिया स्थगित नभएको स्पष्ट पार्नु भएको छ। नेपाल रेलवे कम्पनीको भर्ना प्रक्रिया रद्द भयो भनेर 2 नम्बर प्रदेशमा हल्ला जाइएको छ। कोही पनि भ्रममा नपर्नुहोला, भर्ना प्रक्रिया रद्द भएको छैन, उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ। भर्ना प्रक्रिया रद्द हुनुपर्ने कुनै कारण पनि छैन। जनकपुरमा विगत 2 दिनदेखि फैलिएको हल्लाका कारण विज्ञापन भर्नेहरू अन्यलमा परेको बेला कम्पनीले हल्लाको पछि नलाग्न अनुरोध गरेको छ। जनकपुरको कुर्थादेखि भारत बिहारको जयनगरसम्म रेल सञ्चालनका लागि रेलवे कम्पनीले विभिन्न पदमा 129 कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। विज्ञापन भर्ने समय असोज 12 गतेसम्मका लागि तोकिएको छ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन र इन्स्टिच्युट अफ रबर एन्ड जात्रोफा रिसर्च नेपाल यूएसए बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउन्डेसनको विज्ञान तथा प्रविधि विभागका निर्देशक डाक्टर तारा प्रसाद बन्जाडेले आज समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। दुवै संस्थाले 5 वर्षमा 1000 हेक्टर जमिनमा रबर खेती गर्ने, कृषकको जीवनस्तर सुधार गर्ने, रोजगारी सिर्जना गर्ने, युवा विद्यार्थीलाई यस खेतीको अनुसन्धान गराउने गरी समझदारी भएको फाउन्डेसनले जनाएको छ।
संसदीय उपसमितिले कोरोना परीक्षण गरिएपछि रिपोर्ट छिटो दिन सुझाव दिएको छ। कोरोना भाइरस रोकथाममा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठन गरिएको उपसमितिले कोरोना परीक्षण रिपोर्ट छिटो उपलब्ध गराउने व्यवस्था मिलाउन सुझाव दिएको हो। समितिले आज संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई आज आफ्ना सुझाव दिएको हो। समिति सभापति जयपुरी घरतीलाई बुझाइएका सुझावमा देशभरका ल्याबहरूलाई एकीकृत रूपमा समन्वय गर्न र पीसीआर ल्याब क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ। उपसमितिले होम आइसोलेसन निरीक्षणमा बसेका संक्रमितको स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने व्यवस्था गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा दक्ष जनशक्ति आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ। यस्तै क्वारेन्टाइनमा रहने बिरामीलाई खानाका लागि तोकिएको 175 रुपियाँ अपोग हुने भएकाले बढाउनुपर्ने सुझाव दिएको छ भने कोविड आइसोलेसन सञ्चालन गर्न अनुमति दिँदा मापदण्ड अनुसार खानाको मेन्यू सम्झौता गर्नुपर्ने, स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिन पनि सुझाव दिएको छ।
नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइराला कोरोना संक्रमण मुक्त हुनुभएको छ। गत भदौ 23 गते कोरोना पोजिटिभ रिपोर्ट आएकोमा गैराती आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो। कोरोना पोजिटिभ भएसँगै काठमाडौँको चाबहिल स्थित होम अस्पतालमा भर्ना भएका कोइराला केही दिन अघि स्वास्थ्य अवस्था सामान्य भएपछि होम आइसोलेसनमा फर्कनु भएको थियो। रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन होम आइसोलेसनमै रहने र त्यसपछि मात्र पार्टीको नियमित काममा फर्कने उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकले गोलीहानी मारिदिएको दावी गरेको छ। साथै ती सरकारी कर्मचारीको शव जलाइसकेको समेत दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। उत्तर कोरिया सैनिकको उक्त कार्यलाई क्रूर कार्यको संज्ञा दिँदै सोलले त्यसको चर्को निन्दा समेत गरेको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जल सीमा नजिकै गस्ती गर्ने एक ढुङ्गाबाट बेपत्ता भएका थिए। सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव दिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटिएको बीबीसीले उल्लेख गरेको छ। विभिन्न सुराको विश्लेषणपछि ती कर्मचारीलाई उत्तरका सैनिकले नै गोली हानेको र लगत्तै शरीरमा तेल खनाएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ। उनले देश छाडेर भाग्न खोजेको अनुमान गरिएको छ। उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनु अघि उनीसँग सोधपोछ गरेको समाचारमा जनाइएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उत्तर कोरियाले पछिल्लो केही समय यता आफ्नो सीमामा व्यापक कडाई गरेको छ। यद्यपि अहिले दक्षिणले लगाएको आरोपबारे भने उत्तरले कुनै प्रतिक्रिया दिइसकेको छैन।
अब खेल समाचार। युईएफए सुपरकपको उपाधिका लागि आज जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिला भेट्दैछन्। खेल नेपाली समयअनुसार राति 1:15 सुरु हुनेछ। सुपरकपको उपाधिका लागि बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिला युरोपा लिगको विजेताको हैसियतले भिड्न लागेका हुन्। बायर्नले च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई 1-0 पराजित गर्दै उपाधि जितेको थियो। सेभिलाले भने युरोपा लिगको फाइनलमा इन्टर मिलानलाई 3-2 पराजित गर्दै उपाधि कब्जा गरेको थियो।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 7:45 सुरु हुनेछ। दुवै टोलीले सिजनको आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। विराट कोहलीको कप्तानीमा रहेको बेङ्गलोर लगातार दोस्रो जितको खोजीमा रहँदा केएल राहुलको कप्तानीमा रहेको पन्जाब भने पहिलो जितको प्रतीक्षामा छ। बेङ्गलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो भने पन्जाब पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो। यसअघि गैराती भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स विरुद्ध 49 रनको प्रभावशाली जित निकालेको थियो।
दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मन्त्री परिषद हेरफेरका लागि सत्तारूढ दलका अध्यक्ष द्वय बीच छलफल, बेलुकी मन्त्री परिषद बैठक बस्दै।
चीनले नेपाली भूमि मिचेको भन्ने विषयमा सरकारको भनाइप्रति काङ्ग्रेसको ध्यान आकर्षण, स्थलगत अध्ययनको निष्कर्ष अघि नै परराष्ट्र मन्त्रीले हतारमा बोलेको टिप्पणी।
लगातारको वर्षाले कुलखानी जलाशयमा पानीको सतह बढ्यो। नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए।
देश छाडेर भाग्न खोज्ने दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्ड, क्रूर कार्य भन्दै चर्को निन्दा।
र युईएफए सुपर कपको उपाधिका लागि बायर्न म्युनिख र सेभिला फिर्दै।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। दिनेश र कोमल बिदा हुन्छौ। नमस्कार।